لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على حبيب إله العالمين وآله الطيبين الطاهرين، سيما لا بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني عشر. اللهم أجل فرجه ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: يوم ندعو كل أناس بإمامهم، وقال: ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين ونمكن لهم في الأرض ونري فرعون وهامان وجنودهما منهم ما كانوا يحذرون. وقال: قل جاء الحق وزهق الباطل إن الباطل كان زهوقا. وقال: الذين إن مكناهم في الأرض أقاموا الصلاة وآتوا الزكاة وأمروا بالمعروف ونهوا عن المنكر ولله عاقبة الأمور. کائنات کی اہم ترین راتوں میں سے ایک رات، البتہ یہ میں آسٹریلیا کے اعتبار سے کہہ رہا ہوں، اس لیے کہ غالباً آسٹریلیا کو چھوڑ کر باقی ساری دنیا میں 15 شعبان کی شب گزر چکی ہے، آج اس وقت 15 شعبان کا دن ہوگا، لیکن آسٹریلیا کے اعتبار سے یہ آج کی رات کائنات کی اہم ترین راتوں میں سے ایک ہے. بلکہ اگر یہ کہا جائے کہ پروردگار عالم نے جس مقصد کے لیے اس کائنات کو کریٹ کیا، اس مقصد کی تکمیل آج کی رات کے حوالے سے ہوگی. پورے خانوادہ اہل بیت کو، رسول خدا سے لے کے 11ویں امام تک، ان تمام مومنین اور مومنات کی جانب سے مبارکباد دیتے ہوئے دنیا بھر کے صاحبان ایمان کو، وَنُمَكِّنُ لَهُمْ فِي الْأَرْضِ، اور ہمارا چوتھا وعدہ ہے کہ پوری دنیا میں انہی کا اختیار ہوگا، اور آخری وعدہ یہ ہے وَنُرِيَ فِرْعَوْنَ وَحَامَانَ وَجُنُودَهُمَا، اور ہم فرعون کو اور حامان کو اور ان کے لشکروں کو دکھا دیں گے، منہم انہی کمزور لوگوں کے ذریعے سے، ما کانو یحذرون، جس سے وہ ظالم ڈر رہے ہیں. یہ پانچواں وعدہ کہ دنیا کی جتنی بڑی طاقتیں اور ظالم ہیں، انہی مظلوموں کے ذریعے سے ان کا خاتمہ اس دنیا میں ہونے والا. قرآن کریم نے یہ آخرت کی بات نہیں کہ قیامت کے دن ہماری بادشاہی ہے تو اس دن ہم ہر ظالم کو سزا دیں گے، اسی دنیا کی بات ہو رہی. لیکن اب یہ پانچ وعدوں میں ایک وعدہ ہے نمکن لہم فی الارض، ہم پوری دنیا میں ان کو حکومت دیں گے. تو سورہ حج کے اندر یہ بتایا قرآن نے کہ ان کی حکومت کس طرح سے چلے گی. الذین ان مکناہم فی الارض، جن کو ہم زمین میں حکومت دیتے ہیں. سورہ قصص کا لفظ اور سورہ حج کا لفظ ایک ہے، ونرید ونمکن لہم. سورہ قصص میں ہے کہ ہم نمکن ان کو حکومت دیں گے، اور اس سورہ حج میں تفصیل ہے الذین ان مکناہم فی الارض، جنہیں ہم زمین میں حکومت دیں گے. اقام الصلاۃ، و نمازیں قائم کریں گے. نماز کا کتنا ہی مذاق کیوں نہ اڑا لیا جائے. وآتوا الزکات، اور وہ زکات کی ادائیگی کریں گے. وامروا بالمعروف، اور وہ دنیا میں نیکیوں کو پھیلائیں گے. ونہوا عن المنکر، اور تمام برائیوں کا خاتمہ کریں گے. وللہ عاقبۃ الامور. اب یہ قرآن کی وہ مسلسل آیتیں ہیں جن میں سے ہر ایک کا تعلق اس عظیم شخصیت سے ہے کہ جن کی ولادت کی آج رات ہے. مگر اس کے فوراً بعد جس آیت کی میں نے تلاوت اس لیے نہیں کی کہ خطبہ بہت لمبا ہو رہا تھا، اور آج کی رات آسٹریلیا کی مون سائٹنگ کے اعتبار سے اعمال کی رات بھی ہے، تو میں تقریر کو بہت لمبا نہیں کر سکتا ہوں. وہ سورہ بقرہ کی آیت ہے، وَقَبْلُ يَسْتَفْتِحُونَ عَلَى الَّذِينَ كَفَرُوا فَلَمَّا جَاءَهُمْ مَا عَرَفُوا كَفَرُوا بِهِ فَلَعْنَةُ اللَّهِ عَلَى الْكَافِرِينَ. جو میری لاسٹ اسپیچ تھی، یہ آیت اس سے مل گئی. اور دیکھو ان لوگوں کو جو اللہ کی حجت کے آنے سے پہلے اس کے لیے دعائیں کرتے ہیں تاکہ اس کی مدد سے کافروں کا خاتمہ کیا جائے یا کافروں پہ یستفتحون فتح و نصرت حاصل کی جائے. فلما جاءهم ما عرفوا, اور جب وہ حجت خدا آ جاتی ہے ان کی دعائیں قبول ہو جاتی ہیں, کفروا بہی, یہی دعائیں کرنے والے اس کا انکار کر دیتے. فلعنت اللہ علی الکافرین, ایسے انکار کرنے والوں پر جو پہلے انتظار کریں اور پھر انکار کریں, پہلے دعا کریں پھر اس کے مخالف ہو جائیں, ان پہ اللہ کی لعنت. یہ قرآن کی آیت ہے, کسی وجہ سے آیت ہے نا, کوئی ہے نا ایسا گروہ جو پہلے انتظار کرتا ہے پھر انکار کرتا, پہلے دعائیں کرتا ہے پھر اسی کی مخالفت کرتا. اب یہ پانچ آیتیں ہیں, دیکھیے ان کو کس انداز سے آج کی رات کو ذہن میں رکھتے ہوئے ترتیب دے کے آپ تک پہنچایا جائے. لیکن اس سے پہلے کہ میں بات کو آگے بڑھاؤں, ہم میں سے ہر ایک اس حقیقت کو جانتا کہ اس وقت دنیا ایک ایسے مسئلے میں مبتلا ہے جسے کرونا وائرس کا مسئلہ کہتے ہیں. اب مثلا اس وقت میں العصر کے ہال میں بیٹھا ہوا آن لائن گفتگو کر رہا ہوں. یہ العصر میلبرن نہیں بلکہ پورے آسٹریلیا کا سب سے بڑا امام باڑہ. آسٹریلیا خود ایک کانٹیننٹ ہے, ایک بر اعظم, اور اس کا یہ سب سے بڑا امام باڑہ, لیکن پورا حال خالی ہے. انشاءاللہ یہ خالی نہیں رہے گا, یہ اپس اینڈ ڈاؤن زندگی میں آتے رہتے. عزاداری امام ہو کہ فضائل مولا علی ہو کہ خصوصیات اسلام ہو, یہ سلسلہ چل رہا ہے, قیامت تک چلے گا, اس سے بھی زیادہ سخت ترین زمانے آئیں, اور یہ ایک مرتبہ دوبارہ بھر جائے گا یہ ہال. اور خالی یہ نہیں بلکہ دنیا بھر میں جہاں جہاں امام باڑے, کیونکہ میں تو یہاں بیٹھا ہوں اور یہ اتنا بڑا ہال ہے کہ آسٹریلیا میں تو کم از کم ایسا امام باڑہ نہیں ملتا. اور ایک جملہ یہاں پہ میں ایسا کہہ دوں جو بظاہر موضوع سے ہٹ کر ہے لیکن آج کی رات کا بہت اہم جملہ, یعنی وہ پورا ایک پیغام ہے جسے موقع ملا تو کبھی اور آپ تک پہنچاؤں گا, لیکن اس کی صرف ایک ہلکی سی جھلک بتا دوں. اب یہ الاسر کا اتنا بڑا امام باڑہ, اب یہ آپ نے میری تقریر سے پہلے اس کے فاؤنڈر یا بانی محترم زکی پنجو صاحب کی ایک ریکویسٹ سنی تھی. یہ بھی اس کی خصوصیت, سب سے بڑا بھی ہے اور اتنا بڑا امام باڑہ صرف ایک مرد مومن بغیر کسی کی مدد, بغیر کسی ڈونیشن کے خود سے بنائے. ان کے والد کا خواب, مرحوم غلام عباس پنجو صاحب, ان کی ایک خواہش تھی جو بیٹے نے پوری کی. اچھا یہ جملہ میں نے کیوں کہا, ان باپ اور بیٹے کے حوالے سے نہیں کہا, یہ میں نے پوری تفصیل بیان کر دی آپ کو امام زمانہ کی حکومت کی. میلبرن میں ایک مرد مومن محترم غلام عباس پنجو صاحب مرحوم, جن کے اللہ درجات بلند کرے, انہوں نے خواب دیکھا تھا اور بہرحال ان کے ایک بیٹے نے اس خواب کو پورا کیا, اور اس طرح سے پورا کیا کہ جیسا کہ میں نے کہا کہ ہمارے یہاں پورے شہر کے لوگ مل کے ایک امام باڑہ نہیں بنا پاتے ہیں, ہزاروں مسئلے ہوتے ہیں, یا صرف ایک مرد مومن. لیکن نہ مجھے الاسر کی تاریخ بتانا ہے, آج وقت نہیں ہے, نہ ان باپ اور بیٹے کا ذکر کرنا ہے, مجھے یہ کہنا کہ باپ نے ایک چیز سوچی کہ کاش یہ ہو جائے, بیٹے نے عمل کیا. اب آئیے امام زمانہ, اصل تو بات ان کی کرنا. 14 معصومین میں سے 13 معصوم رسول خدا سے لے کے 11 امام تک, کئی بار انہوں نے اپنی زندگی میں ایک لفظ استعمال کیا, ایک بار نہیں کئی بار, کاش. میرا پورا عشرہ ہے اس عنوان پر, عشرے کا نام ہے کاش. یہ رسول خدا سے لے کے 11 امام تک احادیث کا ایک سلسلہ, کاش. جتنے کاش 13 معصومین کی زبان پر آئے ہیں نا, ان سب کو پورا کرنے والے کا نام امام زمانہ. اپنے تمام بزرگوں کے کاش کو پورا کریں گے. جہاں کسی امام معصوم نے کہا کاش میں یہ کر سکتا, اپنی کمزوری نہیں ظاہر کی, امام معصوم کمزور نہیں ہوتا ہے, مصلحت پروردگار نے روک دیا, वो जितने काश हैं, मैंने एक दफा जमा किए थे तो इतने बन गए थे कि पूरा एक अशरा मैंने इस पे पढ़ा। मसलन बतौर मिसाल सिर्फ दो चीजें, ये मैं इमाम जमाना की बात कर रहा हूं। रसूल खुदा ने मक्का फतह किया, खाने काबा को देखा, एक जुमला कहा ना, काश मैं इस काबे को तोड़कर अपने दादा इब्राहिम के नक्शे पे बनाता। आज का खाने काबा वैसा तो नहीं है ना जैसा ही हजरत इब्राहिम ने बनाया। और हर एक मोमिन को पता है कि जब इमाम जमाना जाहिर होंगे सबसे पहले खाने खुदा को पुराने नक्शे के मुताबिक बनाएंगे। शहजादी कौनैन का इंतकाम लेने मदीने में बाद में जाएंगे, करबला का इंतकाम लेने के लिए उसके भी बाद जाएंगे, सबसे पहले खाने काबा। पैगंबर ने, अब यह हदीस वो है जो शिया और सुन्नी तमाम उलमा मुत्तफ़ा तौर पर मानते हैं, लौला कौम की हदीसो बे अहदिल इस्लाम मिलन हदम तू वजअल तो लहा बाबैन। हजरत आयशा को देख के ये जुमला कहा कि अय आयशा, अगर तुम्हारी कौम नई नई मुसलमान न होती तो मैं इस काबे को तोड़ देता, लन हदम तो मुनहदिम कर देता, डिमोलिश कर देता, वजअल तो लहा बाबैन, और इसमें अपने दादा के नक्शे के मुताबिक दो दरवाजे बना देता। और पूरा एक अलग मौजू, पैगंबर की ख्वाहिश थी काश खाने काबा मुझे उस तरह बनाने का मौका मिले। पैगंबर न बना सके, ये इमाम जमाना का काम। बाप ने ख्वाब देखा, काश कहा, बेटे ने पूरा किया। मैंने तो एक छोटी मिसाल अल असर की ली, अल असर इस्लामिक सेंटर मेलबर्न की, लेकिन वाकान जमाने का इमाम वो बेटा है जो अपने 13 बुजुर्गों के काश को पूरा करे। मौलाए मुत्तकियान फरमाते काश, रोजतुल काफी की रिवायत, काश मैं नमाज तरावी को खत्म करा सकता। एक नमाज है लेकिन चूंकि नमाज ही हुक्म खुदा की मुखालिफत का पहलू इख्तियार की, काश मैं तरावी को खत्म करा सकता लेकिन नहीं करा पा रहा हूं। और यह जुमला मौला ने उस दिन नहीं कहा जिस दिन उनके घर का दरवाजा जला, यह उस दिन कहा जब तमाम आलम इस्लाम ने अली के हाथ पर बैयत करके अली को चौथा खलीफा बना लिया। हुकूमत बजाहिर, इख्तदार बजाहिर मौला के पास आ चुका, उसके बावजूद बजाहिर अली को इतना कमजोर किया गया कि एक मसला शरई पे अली अमल करवाना चाहते हैं, लोग तैयार नहीं। यह काश कौन पूरा करेगा, जमाने का इमाम। गर्ज यह कि 13 मासूमीन के काश कभी जमा कीजिए, एक काश हमारे आपके लिए भी है छठे इमाम का। काश मुझे इतना मौका मिले कि मैं अपने चाहने वाले और मानने वालों के सरों पे कोड़े मारूं ताकि वो हलाल खुदा और हराम खुदा सीखें और अमल करें। ले यतफक्कहू फी दीन, एक हदीसों का सिलसिला है, अल्फाज जरा मुख्तलिफ है लेकिन ये जुमला है, काश मैं कोड़े मारूं। अब ये वाला काश कौन पूरा करे, सारे काश। अब ये पूरा एक मौजू है, पूरा एक, लेकिन जैसा कि मैंने कहा कि पूरा एक अशरा इसके लिए चाहिए। ये 10 मिनट 12 मिनट 15 मिनट, घड़ी तो बता रही है कि तकरीबन 18 मिनट हो गए, इससे काम नहीं चलेगा। तो बाप ख्वाब देखता है, बेटा पूरा करता है, और इस इमाम बार इस सेंटर के मिंबर पे मैं बैठा हूं, लेकिन असल में 13 इमामों के काश वो बाप है, बेटा ये पूरा करेगा। और एक बात मैं ये अर्ज कर दूं कि मासूमीन के काश इमाम जमाना पूरा करेंगे, कुछ काश खुद इमाम जमाना की जबान पर आए, उन्हें कौन पूरा करेगा, हम और आप, हम भी इमाम जमाना के बेटे। पैगंबर की मशहूर हदीस यह है कि अरे अली, मैं और तुम इस उम्मत के बाप हैं, हम सब उनकी औलाद। अब कभी जरा यह देख लीजिए कि इमाम जमाना के काश कौन से हैं जिन्हें हमें और आपको पूरा करना है, अगर वाकई हम उनके बेटे हैं। बेटे तो हैं, फरमाबरदार बेटे हैं, आक बेटे नहीं, लेकिन यह जरा सा विलादत की रात को जरा सख्त बात होने जा रही है। तो बात इस जुमले से चली थी कि कोरोना वायरस की वजह से इतने बड़े बड़े इमामबाड़े, जैसे ही असर का इमामबाड़ा जो ऑस्ट्रेलिया का सबसे बड़ा इमामबाड़ा है इस वक्त, वो भी खाली नजर आ रहा, दुनिया को हिला के रख दिया। लेकिन इस कोरोना वायरस में एक बहुत ही पुराने सवाल का जवाब भी छुपा। देखिए, मैं कोरोना वायरस पे ज्यादा नहीं बोलना चाहता हूं। दो मौजूदात ऐसे जिस पर मैं इस वक्त नहीं बोलना चाहता हूं, क्योंकि YouTube पर जिस वक्त भी जाएं, Facebook पर जहां भी जाएं, यही दो चीजें बड़े बड़े उलमा के काबिल एहतराम खुतबा के क्लिप मौजूद। तो इतना 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 पढ़ा जा रहा है, सुना जा रहा है। नंबर एक, ये कोरोना वायरस, जिसे देखिए कोरोना वायरस कोरोना वायरस कोरोना वायरस इतना ज्यादा शोर के इसकी वजह से बहुत सारे इस वायरस के पैगाम भी छुप गए। और दूसरा, अलामात जहूर के इन निशानियों को जो इस वक्त कोरोना वायरस की वजह से आई, हर आदमी बयान कर रहा। काबिल एहतराम उलमाए कराम इसमें इस मौजू पे बात करें तो ठीक, हर बच्चा कच्चा, हर अखबार, हर चैनल, हर टीवी की खबर लेके एक मर्तबा दौड़ पड़ता। तो इतना ज्यादा, ये असल में दोनों मौजूद मेरे पसंदीदा मौजूद हैं, लेकिन इतना बात की जा रही है कि मैं क्या बोलूं इसके ऊपर। हां, सिर्फ एक मुख्तसर सी बात ही अर्ज कर रहा हूं। कोरोना वायरस, कुरान करीम ने अजब, देखिए ये कोरोना वायरस ने, जो मैंने दो हफ्ते पहले भी एक बात कही थी, एक तो दिमाग से ये खन्नास निकाल दिया होगा ना कि मेरा जिस्म मेरी मर्जी। अब मैं एक और पहलू से बहुत छोटी बात कह रहा हूं, जिस्म बहुत बड़ी चीज है ना, बहुत बड़ी ना सही, 5-5.5 फीट का जिस्म तो होता ही है ना, यहां शायद सेंटीमीटर मीटर का हिसाब चलता। हालत ये, जिस्म तो छोड़ो, आजकल तो मैं जहां जाता हूं, डॉक्टर के यहां जाऊं, हॉस्पिटल में जाऊं, हत्ता मेरे घर के ऊपर मेंबर ऑफ पार्लियामेंट के लेटर आए, मिनिस्टर के लेटर आए, गवर्नमेंट के मैसेजेस आए, ये कोरोना वायरस, एक चीज की एहतियात बहुत कीजिए, और वो ये है कि अपने चेहरे को न छूइए, खास तौर पर मुंह को या नाक को और आंख को हाथ लगाने से एहतियात करें। अल्लाह अल्लाह, इतना कमजोर इंसान है कि अब नाक पे भी आपकी मर्जी नहीं चल रही और मुंह पे भी आपकी मर्जी नहीं चल रही। आपका जिस्म आपकी मर्जी, आपका हाथ है, और नाक जैसे छोटे से ऑर्गन या आंख बादाम के बराबर, उसमें भी आपकी मर्जी नहीं चल रही है, कहा जा रहा खबरदार हाथ ना लगाना। वो कहा गया कि पूरा जिस्म आपकी मर्जी। इतना ये कमजोर इंसान है कि जिस्म पे तो मर्जी क्या चलाएगा, अपने मुंह और अपनी नाक और अपनी आंखों पे भी मर्जी नहीं चला पा रहा। और यहां एक छोटी सी बात और अर्ज कर दूं, जब ये नाक और मुंह की बात आ गई है तो एक छोटी सी बात, हम लोगों का काम है मुज्तहिदीन के फतवे आप तक पहुंचाना। मुज्तहिदीन का काम यह है कि कुरान और हदीस की रोशनी में तमाम शरई मसाइल पर गौर करना, उसकी वजह क्या है, उसकी फिलॉसफी क्या है, उसकी हिकमत क्या है, उसकी मसलहत क्या है, यह ना मुज्तहिदीन का काम है ना ही यह इस्लाम का मिजाज है। लेकिन बहरहाल यह यकीन भी है कि हर हुक्म खुदा के पीछे कोई ना कोई फिलॉसफी, कोई लॉजिक, कोई हिकमत, कोई मसलहत जरूर है, और हर आदमी की यह ड्यूटी है कि वो अपने अंदाज से उस पर गौर करे। यह तो नहीं है ना कि सारी चीजें उठा के आप उलमा की गर्दन पे डाल दें। अब वुजू जैसी रोजाना कई बार की जाने वाली चीज, वुजू वाजिबात, असल वुजू शुरू होता है चेहरा धोने से, उससे पहले तीन मसले और हैं। नंबर एक, हाथ को धो। नंबर दो, कुल्ली करो यानी मुंह में पानी ले जाओ। नंबर तीन, नाक में पानी ले जाओ। ये तीन मसले, ये क्यों है? ये ना मर्जे का काम है ना मुज्तहिद का काम है, अल्लाह ने हुक्म दिया हमें इस पर अमल करना। अलबत्ता इसमें यकीनन कुछ ना कुछ मसलहतें होंगी, और एक नहीं कई। शरई या दीनी एतबार से एक मसलहत तो ही समझ में आती, कि वुजू जिस पानी से किया जाए उस पानी को पाक होना जरूरी, नजासत नहीं होना चाहिए, रंगो बू और मजा जो है उसका न बदले नजासत की वजह से। अब वुजू स्टार्ट होगा चेहरे से, उससे पहले दो मसले बता दिए, कुल्ली करो, अंदाजा हो जाए कि कहीं ऐसा तो नहीं है कि ये पानी का मजा चेंज हो चुका। हर मजा चेंज होना नहीं, नजासत की वजह से। नाक में पानी डालो ताकि सूंघो, रंग ना बदले, रंग तो अपनी आंखों से देख रहे हो। तो अब ये तो हो गया इन प्री वुजू अहकाम की एक शरई मसलहत। हो सकता है कि इसके अंदर कोई मेडिकल मसलहत भी हो। अब ये आजकल एक बात कही जा रही है, ये मेडिकल का मसला है, सिर्फ एक्सपर्ट की बात पे अमल करें, लेकिन एक बात कही जा रही है खास तौर पे नौजवानों के लिए, कि नौजवानों में कोरोना वायरस के वो सिम्टम्स नहीं पाए जाते हैं जो मशहूर हो गए, खांसी का आना और फ्लू हो जाना और नजला वगैरह। कहा कि ये बूढ़े लोगों में तो है, लेकिन नौजवान दुनिया में कितने ऐसे कि सिम्टम्स नहीं हैं और कोरोना वायरस के मरीज हैं और बहुत बाद में पता चलता। नौजवानों के लिए एक बात कही जा रही, फिर कह दूं मेडिकल का मसला है, मुझ जैसे आदमी के लिए इस पर बात भी नहीं करना चाहिए, लेकिन अब वो चूंकि मेरा जिस्म मेरी मर्जी, तो मेरी नाक मेरी मर्जी और मेरी आंख मेरी मर्जी और मेरा मुंह मेरी मर्जी वाली बात आ गई थी। कहा नौजवानों के लिए दो चीजें बहुत अहम, एक ये कि अगर उनको कोरोना वायरस होगा तो जो मशहूर सिम्टम्स हैं इससे हटकर एक उनकी कुव्वते जायका ये टेस्ट करने की पावर खत्म हो जाएगी, नंबर दो कुव्वते शामा सूंघने की ताकत खत्म हो जाएगी। और हर वजू से पहले हाथ धोना सबसे ज्यादा आजकल यही रिकमेंड किया जा रहा है। मुंह में पानी ले जाना, अगर मुंह का टेस्ट बिगड़ चुका है फौरन पता चल जाएगा। नाक में पानी ले जाना है, अगर सूंघने की ताकत खत्म हो गई फौरन पता चल जाए। अब ये आपका काम है, आप में से जो मेडिकल के माहिर हैं वो इसके ऊपर रिसर्च करें, मैं तो इस जानिब गलती से आ गया। मैं वापस जाता हूं अपनी बात पर कि कोरोना वायरस, बाकी छोटे छोटे पैगाम तो अपनी जगह। कोरोना वायरस एक बहुत ही पुराने सवाल का अहम तरीन जवाब है। कुरान करीम ने कई जगह ये ऐलान किया, वलिल्लाह है जुनूद उस समावात वल अर्ज, अल्लाह के जुनूद लश्कर आर्मी फौज जमीन और आसमान दोनों में। और फिर एक खसूसियत बताई कि जुनूद उन लन तरौहा, अल्लाह के कुछ ऐसे लश्कर हैं जो तुम्हें नजर नहीं आते, तुम अपनी आंख से नहीं देख सकते हो। तो हमारे जहन में फौरन फरिश्ते जाते हैं, कुरान ने फरिश्तों की बात नहीं कि वो भी इसमें होंगे। कुरान ने खासियत यह बताई कि लम तरौहा, तुम्हारी आंख उनको नहीं देख सकती, वो भी अल्लाह का लश्कर। और ये कई जगह कुरान ने ऐलान किया, दो तीन जगह तो बहुत वाजे। अब आइए एक बात, 1975 आज ही की रात, ऑस्ट्रेलिया के एतबार से आज है शबे 15 शाबान, 1975 की जो 15 शाबान आई थी, उस वक्त मैंने इमाम जमाना पर 1.5 घंटे की एक स्पीच की थी। आज कितने हो गए, 45 साल, 45 ईयर्स, 45 साल पुरानी स्पीच। और उसके अंदर एक बहुत पुराने सवाल को मैंने उस वक्त के एतबार से उसका जवाब दिया था। इमाम जमाना, कोरोना वायरस, अल्लाह के लश्कर जो आंखों से नजर नहीं आते, और इमाम जमाना, वो जो 1.5 घंटे की मेरी स्पीच थी उसके अंदर अब सारे हालात इमाम के जहूर के बाद के बताते हुए ये सवाल आ गया था कि दुनिया ये कहती है 75 दुनिया की हालत कितना तरक्की कर रही थी, दुनिया तरक्की कर रही थी। एक सवाल उस वक्त ये होता था कि मौलाना ये जो आप लोग कहते हैं कि इमाम जमाना जुल्फिकार लेकर आएंगे तलवार, तो ये अकल में बात आती? हर जमाने के लोग ऐसी ही बात करते हैं। 75 की बात हो रही थी, कहा कि दुनिया 75 इतनी तरक्की कर गई, उस वक्त तक रशिया और अमेरिका दुनिया की दो बड़ी ताकतें उरूज पर पहुंची हुई थी, हथियार बनाए जा रहे थे, एक से एक मिसाइल, वो क्या इंटरकॉन्टिनेंटल बैलिस्टिक मिसाइल और एटम बम तो 45 की बात है, हाइड्रोजन बम से भी आगे वाले बम, पता नहीं क्या क्या बातें, इतना वक्त भी नहीं है मेरे पास। बात इमाम जमाना की है, कहा मौलाना आप लोग बताते हैं कि इमाम जमाना जब आएंगे तो तलवार लेकर आएंगे, क्या अकल इसे कबूल करती है? 75 में दुनिया इतनी तरक्की कर गई, आज मिसाइल और एटम बम और मुख्तलिफ किस्म के बम और कितनी टेक्नोलॉजी की तरक्की, अब वो लेजर वगैरह वो गालिबन स्टार वार की पहली मूवी उस साल आई थी, या उससे मुताल्लिक कोई ऐसी ही साइंस फिक्शन, ऐसे ऐसे हथियार बन गए हैं। तो मुझे अच्छी तरह याद है कि मैंने उस तकरीर में आइंस्टाइन का एक बहुत ही मुख्तसर सा जुमला कोट किया था। आइंस्टाइन के बारे में कहा जाता है कि 20th सेंचुरी का सबसे बड़ा दिमाग, बल्कि यह कहा जाता है कि नॉन हिस्ट्री, उसमें न्यूटन और आइंस्टाइन बस इन दो के मैच का कोई आदमी नहीं, वो अपनी जगह। आइंस्टाइन ही की थ्योरी के बिना एटम बम बना था, तो आइंस्टाइन से किसी ने एक सवाल किया था कि आपने फर्स्ट वर्ल्ड वार होश संभाला, उसमें जवानी थी वो देखी, सेकेंड वर्ल्ड वार आपके सामने हुई, आपका बुढ़ापा, 45 में सेकेंड वर्ल्ड वार खत्म हुई, 55 में आइंस्टाइन दुनिया से रुखसत हुआ, तो सेकेंड वर्ल्ड वार आपने देखी और आप ही की बताई हुई थ्योरी से फिर किसी ने एटम बम बना के इतनी बड़ी तबाही। अब आप ये बताइए कि थर्ड वर्ल्ड वॉर में आपका क्या अंदाजा है, आपका प्रिडिक्शन क्या कि वहां कौन से हथियार इस्तेमाल होंगे? यह आइंस्टाइन से एक सवाल किया गया और उसका जवाब कि दुनिया इतनी तेजी से तरक्की कर रही कि कोई नहीं बता सकता कि थर्ड वर्ल्ड वॉर तक कौन कौन से वीपन्स और हथियार बन चुके होंगे, लेकिन यह मैं बता सकता हूं कि फोर्थ वर्ल्ड वॉर में कौन से हथियार इस्तेमाल होंगे। फोर्थ है, ये तो और ताज्जुब की बात है कि थर्ड का तो बता नहीं सकते, फोर्थ का बताएंगे? कहा कि हां अच्छा चले बताइए फोर्थ वर्ल्ड वॉर में क्या हथियार इस्तेमाल होंगे। कहा स्टोन्स, पत्थर। क्या मतलब? कहा थर्ड वर्ल्ड वॉर में दुनिया इतनी खतरनाक तबाही का शिकार होगी, सारी तरक्की वरक्की सब खत्म हो जाएगी, ऐसे हथियार बनाएंगे सारी तरक्की खत्म होगी, फोर्थ वर्ल्ड वार तक वो पुराने जमाने के जो इंसान होते थे पत्थरों से लड़ते थे वहां पे इंसानियत पहुंच जाएगी। आज भी 1975 की स्पीच ऑडियो में, जमाने में वीडियो इतना राइज नहीं था, जिनके पास है और है लोगों के पास। अच्छा ये मैंने उसके बाद भी कई तकरीरों में जुमले दोहराए, आइंस्टाइन का बहुत प्यारा जवाब था, थर्ड वर्ल्ड वॉर इंसान खुद अपनी सारी तरक्की को अपने हाथों से तबाह कर लेगा और वापस पहुंच जाएगा पत्थरों के जमाने में, यह उसका जवाब था। सवाल अपनी जगह ना कि इमाम जमाना तलवार लेकर आएंगे, आज की दुनिया में तलवार की कोई अहमियत है? कोरोना वायरस ने बता दिया कि एक नजर ना आने वाला इतना छोटा सा वायरस दुनिया के पूरे सिस्टम को तबाह कर सकता, सारे सिस्टम फेल हो गए। भाई यही तो है ना कि थर्ड वर्ल्ड वार, फोर्थ वर्ल्ड वार, इमाम जमाना का जिहाद, दुनिया की बड़ी ताकतें, उनके पास एक से एक टेक्नोलॉजी होगी, एक से एक हथियार होंगे, इमाम उनसे लड़ेंगे। अरे लड़ने का मरहला तो बाद का है, एक छोटा सा वायरस दुनिया के सारे निजाम फेल कर रहा है। हमारे यहां पाकिस्तान में जब कोई ऐसी वबा आती थी लोग कहते थे थर्ड वर्ल्ड का मुल्क है ना, गंदगी बहुत है, हाइजीन सही नहीं है, दवाओं के अंदर मिलावट है, अस्पतालों का निजाम सही नहीं है। आज तबाही उन मुल्कों में जहां हाइजीन भी बेहतरीन है, जहां दवाएं भी बेहतरीन है, जहां इलाज भी बेहतरीन है। हमारे मुल्क से लोग इलाज कराने वहां जाते थे, तबाही वहां है, न्यूयॉर्क की सड़कों में जाके मंजर देखिए। यह अल्लाह अपनी कुदरत दिखाता कि तुम कह रहे हो तलवार लेके आएंगे तो क्या जंग करेंगे, तलवार तो बहुत बड़ी चीज है, सारे सिस्टम फेल हो जाएंगे इतने से वायरस के जरिए से। और वाकई इस वक्त जो दुनिया का माहौल बना तो एक मरतबा फिर दो चीजें, असल चीज तो अब मैं कहने जा रहा हूं लेकिन एक जिमनन बात और बता दूं, और वह दुनिया के इस माहौल ने खुदा की कुदरत, छोटा सा वायरस, वह एटम बम और हाइड्रोजन बम और मिसाइल सब फेल, वो सब फेल, इतने से वायरस ने जितनी तबाही मचा दी है इस वक्त, और किन मुल्कों में, ये देखिए। अब ये जो बात मैं कहने जा रहा हूं ये बहुत अहम बात है, लेकिन अल असर के खाली हॉल में ये बात कहने में मजा नहीं आ रहा। जहां मेरा अपना मजमा होता कराची के खारादर वाला या सोलियर बाजार वाला या दुबई वाला तो जरा मजा भी आता, ये बात बहुत छोटी है। और वो ये है कि मुझे अब तक याद है, अब ये 75 है, मैं 85 की बात करूं, ये फेसबुक और ये लाइव में एक खराबी है कि कमेंट फौरन आने लगते हैं, कोई ये ना कह दे कि मौलाना इमाम जमाना के हालात सुनने आए हैं, आपके हालात सुनने नहीं आए। एक बहुत ही छोटी सी बात, हमारी फिका का एक मसाला है जिसको तफसील से बयान करने का मौका नहीं है, लेकिन चूंकि बहुत ज्यादा एतराज इसकी वजह से मुश्तहदीन पे होता, और ये वो मसाला है कि अभी कुरान की जिस आयत में हुकूमत इमाम जमाना को मैंने बयान किया, हुकूमत इमाम जमाना, उसमें भी इसको हाईलाइट किया गया, लजीन इन मक्कन्ना हुम फिल अर्ज, जिन्हें हम जमीन पे हुकूमत देंगे वो क्या करेंगे, नमाज कायम करेंगे और जकात देंगे, जकात। तो एक बहुत पुराना एतराज ये है कि ये शिया फिका में जो मसला है कि करेंसी नोट पे जकात वाजिब नहीं, सोने और चांदी के क्वाइंस पर, वो क्वाइंस जो मार्केट में एज ए करेंसी चल रहे हैं उस पर जकात होती है, तो ये चीज समझ में नहीं आती, ये मैं बहुत एहतियात से कह रहा हूं, वरना मुंहफट किस्म के बदतमीज लोग तो इसी हवाले से महाराजे पे बहुत एतराज करते हैं। और मैंने कई बार इसका जवाब दिया है कि ये जिस वक्त करेंसी नोट का मसाला है, देखिए ये मेरा पसंदीदा मौजू है, मैं स्टूडेंट हूं फिका का और इसी में मैं मर जाना चाहता हूं, तो बहुत ही मेरा पसंदीदा मौजू है, और इसके लिए मैंने अपना एक पसंदीदा मजमा भी बना लिया था एक जमाने में, अब खुदा मालूम लोग कहां बिखर गए और यहां तो मुझे मौका ही नहीं मिल पाता। सही सही बात कह दूं कि अगर कोरोना वायरस ना होता तो मेलबर्न में मेरी ये चंद तकारीर भी ना होती, आज की रात मुझे करबला मोहल्ला में अपने काफिले के साथ महफिल मिलाद भी पढ़ना थी और आमाल भी वहां कराना था करबला में। ये कोरोना वायरस से मैं बात कर रहा हूं थोड़ी सी, तो मौका नहीं मिलता यहां मजमे तक बात पहुंचाने का, तो बाज़ औक़ात बात कहने में इसलिए मजा नहीं आता कि लोग समझ नहीं रहे होते हैं मेरी बात। ज़कात, मैंने कही ज़कात, आजकल करेंसी नोट है, ये बहुत ही एक टेम्परेरी फेस है, ये करेंसी नोट कब से दुनिया में आया, ये मैं आज की बात नहीं कर रहा हूं, ये मैं कह रहा हूं ये तो 40 साल से जो मैं मसाइल बता रहा हूं, एतराज होता है ज़कात पे हमारे उलमा जोर क्यों नहीं देते हैं, सारे खुम्स के पीछे क्यों पड़ जाते हैं, और फिर उसके हवाले से बदगुमानी कि वो ज़कात चूंकि खुद उनकी जेब में नहीं जाता और खुम्स चूंकि उनकी जेब में जाता, ये उलमा कौन है महाराजे, ये नाइबे इमाम जमाना है, इमाम जमाना की रात से इनका बहुत गहरा ताल्लुक है, लेकिन अब घड़ी बता रही है कि शायद मैं बहुत तफसील से बात ना कर सकूं, जल्दी जल्दी बात ज़कात, मैंने कहा टेम्परेरी फेस की चीज है, दुनिया में करेंसी नोट को आए हुए कितना अरसा हुआ, अब विकिपीडिया देख के मत बताइएगा कि चाइना में 7th सेंचुरी में करेंसी नोट आए थे, खुद चाइना में करेंसी नोट के जरिए लेन देन ट्रांजेक्शन कब से शुरू हुए हैं बहुत ज्यादा, और दुनिया में कब आई ये करेंसी। मैं अपनी बात करूं तो मेरे दादा के जमाने तक पुरानी गिनिया वगैरह चलती थी और आपके परदादा, और मैंने उस वक्त कहा था, अब ये ज़कात के ज़कात इमाम जमाना की हुकूमत का अहम तरीन कानून है, उस वक्त भी मैंने कहा था कुछ अरसे की बात है खत्म हो जाएगा, और फिर मैंने कहा था कि हो सकता है कि दोबारा सोने और चांदी के सिक्के मार्केट में आ जाएं, अब नोट तो खत्म हुए तो फिर अब प्लास्टिक करेंसी आई, अब वो प्लास्टिक करेंसी भी खत्म हो रही है, क्या बिटकॉइन वाइन खाली एक फर्जी करेंसी पे काम चल रहा है, और यह सारा इकोनॉमिक सिस्टम जब ढेर हो जाएगा تو ہو سکتا ہے یہ میرا موضوع نہیں، میری فیلڈ نہیں، مجھے بولنا بھی نہیں چاہیے، اس لیے میں کہہ رہا ہوں ہو سکتا کہ پھر واپس اب بہت جلدی یہ سب مل ملا کے 200 سال میں معلوم ہوا کرنسی نوٹ آ کے ختم ہو کے دوبارہ پورا سائیکل گھوم کے پرانے سونے چاندی پہ چلے گا، زکات کا مسئلہ پھر دوبارہ اسی شان کے ساتھ شہر والوں پہ آ گیا، گاؤں والوں پر تو آج بھی زکات واجب ہے۔ اچھا یہ بات میں نے کہی، لوگ مذاق اڑاتے ہیں، ابھی بھی بہت سے لوگ مذاق اڑا رہے ہوں گے، لیکن میں اسی کے پیرلل ایک بات اور کہہ رہا ہوں۔ 80s میں کراچی میں میں مختلف جگہوں پہ بہت سارے درس دیتا تھا، اس میں ڈی ایم سی بھی تھا، ڈاو میڈیکل کالج، پاکستان کا حکمانہ ہوا میڈیکل کالج، وہاں بھی میرے درس ہوتے تھے، اور اسی درس میں کسی نے مجھ سے ایک سوال کیا، میں نے کوئی ایسی بات نہیں کہی تھی، لیکن کسی نے سوال کیا کیونکہ میں نے 3 دن پہلے اعمال کرائے تھے کراچی کے کسی مسجد میں، اب یہ مجھے یاد نہیں کہاں کرائے تھے۔ تو اعمال میں آپ کو یاد ہے سب سے آخری دعا کیا پڑھی جاتی ہے؟ اچھا اب یہ سیکوینس واجب نہیں ہے، ہو سکتا ہے کہیں وہ دعا شروع میں پڑھ لی جاتی ہو، عام طور پہ سب سے آخری دعا کیا پڑھی جاتی ہے؟ یا اللہ یا اللہ یا اللہ علمان و علمان و امال و من الطاعون والوبا، یہ آج 15 شعبان کی دعا ہے، 1400 سال پرانی، اے خدا اے خدا اے خدا پروٹیکٹ اس پروٹیکٹ اس پروٹیکٹ اس فرام پلیگ اینڈ پینڈیمک یا ایپیڈیمک، اے خدا ہمیں بچا لے بچا لے بچا لے طاعون سے اور وبا سے۔ یہ دعا انشاءاللہ آج بھی اعمال میں پڑھائی جائے گی۔ تو اب اس وقت میڈیکل کالج میں درس ہو رہا، میڈیکل سائنس بہت ترقی کر رہی ہے، اس وقت 80s کے اندر تو ہر بیماری کی ویکسین بن چکی تھی۔ کسی ایسے ہی 5th ایئر کے اسٹوڈنٹ نے کہا کہ مولانا بس آپ لوگ پتہ نہیں کس کنویں کے مینڈک ہیں، دنیا کہاں سے کہاں پہنچ گئی اور آپ لوگ وہی سمجھ رہے ہیں کہ 1400 سال پہلے کا ماحول، اب دنیا میں کوئی وبا نہیں آئے گی، آج کی میڈیکل سائنس نے ساری وباؤں کا خاتمہ کر دیا، پلیگ یعنی طاعون ختم ہو گیا، مثلاً ٹی بی ختم ہو گئی، ٹی بی کو وبا تو نہیں کہیں گے، چیچک ختم ہو گئی، اسمال پاکس جس نے پوری پوری بستیاں اجاڑ دی، فلو یا انفلوئنزا، اسپینش فلو اور انفلوئنزا، اس وقت تو 70-80 سال ہوئے تھے، سب ختم ہو گئی، میڈیکل سائنس ترقی کر کے کہیں سے کہیں پہنچ گئی ہے، اب فردر پروگرس ہوگی، واپس تو نہیں جائے گی نا، اب آپ لوگ وہی دعائیں رٹے جا رہے ہیں، الامانو 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 من الطاعون والوبا، اور آج 15 شعبان کی جتنی دعائیں سب سے زیادہ ریپیٹ یہ دعا کرائی گئی ہے، ہر دعا آپ ایک بار پڑھیں گے یہ دعا آپ کو 21 ٹائم پڑھنا، 21 ٹائم۔ میڈیکل کالج کا اسٹوڈنٹ ہے، 5th ایئر کا اسٹوڈنٹ ہے، پڑھا لکھا ہے، اپنے آپ کو بہت ہی زیادہ ماڈرن سمجھنے والا ہے، کیا اس دعا کی اب کوئی ضرورت ہے؟ ختم۔ جیسے وہ زکات میں کسی نے کہا کہ سونے چاندی کا سکہ ختم، اب کوئی تھوڑی واپس دوبارہ آئے گا۔ اب میں نے اس وقت کیا کہا، میں تو میرے پاس تو کوئی جواب نہیں تھا، میں نے کہا بہرحال جب یہ دعا اسلام نے بتائی ہے تو کوئی اس کا مقصد اور فائدہ ضرور ہوگا۔ اور دیکھیے ہماری اسی مختصر سی زندگی میں گھوم کے وبا، اسے وبا وبا یعنی ایپیڈیمک یا پینڈیمک، اس طرح سے آئی کہ شاید دنیا کی تاریخ میں اس طرح سے کبھی کوئی وبا نہ آئی ہو۔ میں ڈھونڈ رہا ہوں میڈیکل وہ ڈی ایم سی کے وہ اس وقت کہاں ہیں، امریکہ میں میری ان سے 5 سال پہلے ملاقات ہوئی تھی، اس موضوع پہ بات تو نہیں ہوئی تھی، وہ تو ویسے ہی ناراض تھے کہ آپ مولانا لوگ تو اسلام کو بدنام کرتے ہیں، قبر کا عذاب اور سانپ اور بچھو اور فلاں چیزیں اور ایسی نان سینس قسم کی دعائیں۔ لیکن آج آپ دیکھیں پوری دنیا پکار پکار کے کہہ رہی ہے علمان 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 من الطاعون والوبا۔ تو یہ کرونا وائرس پروردگار کی قدرت کے 12واں امام جب آئے گا تو دنیا کے کتنے ہی بہترین نظام کیوں نہ ہو، کتنے ہی طاقتور ترین سسٹم کیوں نہ ہو، ایک چھوٹا سا وائرس آنن فانن اس کو تباہ کر دیتا۔ اور واقعا اس وقت ماحول وہ بن گیا کہ صحیح معنوں میں دل کی گہرائی سے، یعنی اپنی آنکھوں سے ہم دیکھ رہے ہیں نا، اس لیے یہ جملے نکلتے ہیں، الہی عظم البلا و برع الخفا و انکشف الغطا و انقطع الرجا و ضاقت الارض و منعت السماء وانت المستعان و الیک المشتقی و علیک المعول فی الشدت والرخاء. یہ دعا امام زمانہ ہم لوگ کب تک کب سے پڑھنے اور پڑھتے رہیں گے، لیکن یہ دعا واقعا ہماری آنکھوں کے سامنے آ گئی. الہی عظم البلا، بلا بہت بڑی ہو گئی، پوری دنیا کہہ رہی ہے کہ انسانی طاقت سے باہر نکل گئی. وبرع الخفا، چھپی ہوئی چیزیں کھل کے آ گئی. وانکشف الغطا، پردے ہٹ گئے ہیں. اگلا جملہ وضاقت الارض، زمین تنگ ہو کے رہ گئی ہے، جو قرآن کریم میں بھی دو تین جگہ یہ لفظ آیا ہے، وضاقت الارض و بیمار رہوبت. بیمار رہوبت اس میں اضافہ، اتنی بڑی دنیا تنگ ہو کے رہ جائے گی. آج کل وہی حالت، کہاں جائیں؟ کون سا دنیا کا ملک ایسا ہے جو اس کورونا ڈیزیز سے بچا ہوا؟ ضاقت الارض جسے کہتے ہیں، اس سے پہلے آفتیں تباہیاں آئی ہیں، ایک علاقے میں آئی ہیں، دوسرا علاقہ محفوظ ہے، تیسرا علاقہ محفوظ ہے، پیسے والا وہاں سے ٹکٹ کٹا کے وہاں پہنچ گیا، اس نے اپنے آپ کو تو بچا لیا نا. اب مثلا پاکستان میں 20 سال بہت ہی خراب ہمارے گزرے، شہادتی اور موتیں وغیرہ، لیکن دوسرے راستے تھے، جن کے پاس وسائل تھے وہ نکل کے اپنے آپ کو بچا کے لے گئے. اور اس کے علاوہ بھی ایسا ماحول کے ضاقت الارض، زمین تنگ ہو کے رہ جائے، آدمی سوچے کہ جاؤں تو کہاں جاؤں، وہ یہی ماحول. وانقطع الرجا وضاقت الارض، اور امید بھی ختم ہو گئی. امید کیا چیز ہے؟ آج کی رات دعائے کمیل دو اعتبار سے بہت اہم، ایک تو شب جمعہ، ایوری شب جمعہ دعائے کمیل، اور پھر آج دعائے کمیل کی سالگرہ ہے. مولا متقیان نے کمیل کو یہ دعا بتائی ہی 15 شعبان کی رات تھی، وہ جمعرات نہیں تھی، شب جمعہ نہیں تھی، 15 شعبان. آج دونوں جمع ہو گئے، دونوں جمع ہو گئے. ایسے ایک جملہ اور کہنے والا ہوں، لیکن پہلے یہ جملہ پورا ہو. دعائے کمیل میں کیا ارحم من راس و مال الرجا، خدا بندہ رحم فرما راس و مال، ہماری کل پونجی، کل سرمایہ وہ امید ہے. اور دعائے امام زمانہ میں وانقطع الرجا، یہ امید بھی کٹ کے رہ گئی ہے، کیونکہ ضاقت الارض، زمین تنگ ہو گئی. وہ منعت السماء، آسمان بند ہو گیا ہے. بھئی یہی ہے نا، کبھی زمین تنگ ہوتی ہے آسمان سے کوئی رحمت آ جاتی ہے، یہاں آسمان سے بھی کوئی رحمت نہیں آ رہی ہے. واقعا ایسا لگتا ہے دعا امام زمانہ ہماری آنکھوں کے سامنے ویژول ہو کے آ گئی ہے. لیکن اس کے باوجود امام زمانہ ہے ہمارا سرپرست، مایوس نہیں ہونا، مایوس نہیں ہونا، لیکن ماحول دیکھیں. الہی عظم البلا و برع الخفا و انکشف الغطا و انقطع الرجا و ضاقت الارض، زمین تنگ و منعت السماء، آسمان بند. لیکن پھر لی خمسۃ اطفی بها حر الوباء الحاتما المصطفی والمرتضی و ابناهما والفاطمہ. کہا جاتا ہے کہ خواجہ معین الدین چشتی اجمیری کے وہ دو شیر، شاہ سسین و بادشاہ سسین، اور یہ ایک عربی شیر. اس عقیدت کے ساتھ سارے مسلمان، مومنین سے زیادہ اہل سنت کے ہاں یہ دعا پاپولر، کوئی مصیبت آئے یہ دعا پڑھ لو. لی خمسۃن، میرے لیے 5 ایسی ذات ہیں، اطفی. آپ میں سے اگر کوئی عرب دنیا میں کبھی رہا تو یہ فائر ایکسٹنگوئر ہوتا ہے، جس سے آگ بجھاتے ہیں، وہاں لکھا ہوتا ہے اطفاء الحریق. اطفاء معنی بجھانا، آگ کا بجھانا. اطفی بہا، میرے پاس، میرے لیے 5 وہ شخصیتیں، اطفی بہا، جن کے ذریعے میں بجھاؤں گا. کیا بجھاؤں گا؟ ہر الوبا، وبا کی آگ، ہر جس سے اردو میں حرارت نکلا، الوبا وہی لفظ وبا، الحاتمہ، خاتمہ کہتے ہیں اس آگ کو. قرآن نے کہا وما ادراک ما الحطمہ نار اللہ الموقدہ. یہ وبا کی جو آگ ہے نا، دیکھیے یہ کورونا وائرس کے لیے کہا جاتا ہے کہ باقی وباؤں یا پینڈیمک اور اس میں ایک فرق ہے، یہ جنگل کی آگ کی طرح پھیلتی. ایک آدمی 2 آدمیوں کو نہیں لگاتا، ایک آدمی 85 کو لگاتا ہے. और आनन फानन तीन दिन के अंदर मालूम आधा मुल्क किसी के पेट में आ जाता है। यह है हर रल वबा इल हातिमा, ऐसी वबा जो आग की तरह फैलने वाली, और कौन सी गुजरी है दुनिया की तारीख में। ली खमसतुन उत्फी बेहा हर रल वबा इल हातिमा, पांच वो है मेरे पास जिनके जरिए मैं आग की तरह फैलने वाली वबा को बुझाऊंगा। अल मुस्तफा वल मुर्तजा वबना हुमा वल फातिमा। मुस्तफा है मेरे पास, मुर्तजा है मेरे पास, उनके दोनों बेटे हैं मेरे पास और फातिमा है मेरे पास। मगर नहीं, ये पांच भी मैं क्यों कहूं, वो ज्यादा हो गए ना। ये पांच को अगर आप समेट के एक में जमा कर दें तो उसका नाम है इमाम जमाना। ये इमाम जमाना है जो मुस्तफा भी है, जो मुर्तजा भी है, जो अपना हुमा भी है, जो फातिमा भी है, जिसके वसीले से, जिसके जरिए से हर मुसीबत और हर आफत का खात्मा हो जाता। लेकिन शर्त यह कि हम सही मानों में जमाने के इमाम को याद करना सीख जाए। हम इमाम को याद करना नहीं सीख रहे। आज की रात इमाम इस दुनिया में आ तो गए हैं, वक्त बहुत गुजर गया है। बहुत जल्दी जल्दी एक छोटी सी बात बयान करके फिर मैं इसलिए अख्तिताम पर आ जाऊं कि आज आमाल भी हैं कम अज कम। देखिए जब ये तकरीर खत्म होगी तो उसके बाद 10 मिनट के बाद आमाल शुरू होंगे, लेकिन वो हिस्सा तो फिर ऑस्ट्रेलिया के बाहर वालों के लिए इस एतबार से फायदा मंद नहीं है कि आमाल हैं शब 15 के, उनके यहां शब 15 हो चुकी है। इमाम जमाना को सही मानों में याद करना। अब यहां पर मैं एक छोटी सी बात और अर्ज करूं, ये सारी बातें इतनी मेरे दिमाग में घूम रही, समझ में नहीं आ रहा है कि इस मुख्तसर से वक्त में कैसे पूरा करूं। इस साल कम से कम ऑस्ट्रेलिया की हद तक जो 15 शाबान की रात आई तो एक खसूसियत तो यह है कि शब जुमा और इसकी सुबह जुमा होगी। जिस साल इमाम जमाना इस दुनिया में तशरीफ लाए हैं 15 शाबान 255 हिजरा, उस साल भी वो शब जुमा थी जिसके इख्तिताम पर जुमे की फजर के वक्त इमाम जमाना पैदा हुए। वो भी जुमा था, आज भी जुमा है। तो खाली डेट नहीं, डे ऑफ वीक वो भी मिल गया। और इसके साथ एक खसूसियत और, वो ये कि ये जो ऑस्ट्रेलियन कैलेंडर के एतबार से तारीखें, जितने इब्राहिमी मजहब वो आज की रात जमा हो गए। देखिए यहूदी पैस ओवर अपना वो एक हफ्ते वाला जश्न मना रहे हैं 8 अप्रैल से 15 अप्रैल तक, यही तारीख है ना जो यहूदियों के यहां साल की सबसे मुकद्दस तारीख है। और वो जश्न क्यों मनाया जाता वो भी हर एक को पता, 10th प्लेग ऑफ इजिप्ट, जब इजिप्ट के ऊपर अल्लाह का अजाब आना शुरू हुआ, जिसके अंदर वो 7 अजाब आए थे, जिसके अंदर एक था यही वबा वाला अजाब बीमारी, और आखिरी अजाब था हर खानदान का बड़ा बेटा मर जाएगा। बाइबिल के एतबार से हमारे यहां रिवायत है कि बेटी मर जाएगी, जो भी हो वो अजाब आया, फिरौन घबरा गया, उसने बनी इसराइल को रिलीज किया, तो ये त्यौहार शुरू हुआ। यहूदियों के लिए इंतहाई मुकद्दस तारीख है। ईसाई ईस्टर, देखिए अब ईस्टर खुद एक ऐसा मौजू है जिसमें मुकम्मल एक तकरीर भी हो तो कम लगती है। आज की रात तो हजरत ईसा वो लास्ट सुपर, जिसे उर्दू में कहते हैं इशाए रब्बानी, अपना आखिरी खाना खा रहे थे। सुबह को उनको सूली पे लटकाया जाएगा, 2 दिन के बाद संडे को वो दोबारा अपनी कब्र से जिंदा होके आएंगे। आज की रात हजरत ईसा, ईसाइयों की बात कर रहा हूं, अपना अकीदा नहीं बता रहा हूं, ईसाइयों के दिबार से आज की रात आखिरी रात है हजरत ईसा की, कल जुमे के दिन यानी इस वक्त के कैलेंडर से उन्हें सूली पर लटकाया जाएगा और वो आसमान की जानिब जाएंगे। कुरान करीम भी यह लफ्ज तो कहता है ना, अना मुतवफी का व राफे का इला समा, ए ईसा मैं तुम्हें आसमान पे बुलंद करने जा रहा हूं। किस दिन? फ्राइडे को, कल यानी कल का दिन, ईस्टर फ्राइडे, होली फ्राइडे, ब्लैक फ्राइडे, ईस्टर फ्राइडे, जो भी आप कहिए। हजरत ईसा कल आसमान की जानिब जा रहे हैं। देखिए कल के दिन अल्लाह की एक हुज्जत आसमान से जमीन पे आ रही और एक हुज्जत जमीन से आसमान की जानिब जा रही। चाहे वो ईसाइयों का अकीदा उन्हें सूली दी गई इसलिए वो मर के आसमान पे गए, या हम मुसलमानों का अकीदा हो कि अल्लाह ने उनको बराह रास्त आसमान पे उठा लिया। कतल नल मसीह अब न मरियम, कतल नल मसीह ईसब न मरियम रसूल अल्लाह वलाकिन मा कतलू हो व मा सलबू हो व शुभ हलो। यह कुरान की आयत, यहूदी कहते हमने ईसा को फांसी दे दी, कतल ना अल मसीह, हमने मसीह को कत्ल कर दिया, ईसब न मरियमा रसूल अल्लाह उस ईसा को जो रसूल खुदा, वलाकिन मा कतल हुआ, कुरान कहता है उन्होंने कत्ल नहीं किया, वमा सलबू हो उन्होंने फांसी भी नहीं दी, वलाकिन शुभ लहुम उनको धोखा हो गया। खैर बहरहाल आसमान पे कल गए, इमाम जमाना आसमान से जमीन पे आ रहे हैं कल सुबह और हजरत ईसा जमीन से आसमान पे जा रहे हैं। अब क्यों जा रहे हैं आसमान पर? इसलिए कि वहां इंतजार करके जहूर ईमान के बाद वो ईसा वापस आने वाले हैं और वजूद ईमान की सबसे बड़ी दलील बनेंगे। ईसा के आने से दुनिया पहचानेगी कि ये असली इमाम, वरना बहुत से लोग कंफ्यूज रहेंगे कि इनको इमाम माने के न माने, झूठे इमाम भी तो गुजरे। तो ईसा, अब इस साल देखिए क्या परवरदिगार की मसला है, हो सकता है कि यही जहूर की निशानियों में हो कि यहूदियों का भी वो त्यौहार जिसमें उनको फिरौन के अजाब से निजात मिली, वो फिरौन जिसे कुरान ने सूरह कसस में इमाम जमाना के तस्किरे में बयान किया। हजरत ईसा के अकीदे से भी ये वही तारीख है, वो जब जमीन से आसमान पे इसलिए गए ताकि हजरते ताकि इमाम जमाना के साथी बने, और हमारे लिए तो यही सबसे अहम रात, तीन जमा हो गए, तीनों मजहब की तीन अहम तरीन खसूसियात आज की रात और कल के दिन में जमा हो गई। और हजरत ईसा के हवाले से सिर्फ एक जुमला इसलिए कह दूं कि हजरत ईसा ज़हूर ईमान के बाद एक बहुत अहम निशानी बनने वाले हैं जीसस क्राइस्ट। हजरत ईसा को रिवायतों में तीन अइम्मा से मुशाबे करार दिया गया। हमारे एक मसला यह भी, अहले बैत के फजाइल ऐसे कि दुनिया को उन पर अल्लाह होने का धोखा हुआ, लेकिन हम कुछ इस स्टाइल से उनके फजाइल बताते हैं जिसमें अंबिया की तौहीन हो जाती है। ऐसा लगता है कि अंबिया की कोई हैसियत ही नहीं, नऊज़ु बिल्लाह, वो उनके नौकरों और गुलामों की तरह। अहले बैत के फजाइल की कोई हद नहीं बेशक, लेकिन किसी के फजाइल इस तरह बयान करना कि दूसरे की तौहीन करना, यह इस्लाम में जायज नहीं है। इस्लाम में क्या अकल भी कहती, हजरत ईसा को तीन आइम्मा से तशबीह दी गई। नंबर एक इमाम अली से, बल्कि मैं उल्टा जुमला कह दूं, इमाम अली को तशबीह दी है कि अली ईसा की तरह। किस बात में? का ईसा को भी लोगों ने खुदा का बेटा माना, अली को भी लोग खुदा मानेंगे, वो भी गलत है ये भी गलत है। दूसरा इमाम हुसैन से कहा कि हुसैन की शहादत के बाद जो पत्थर उठाओ ताजा खून जोश मार रहा था, ईसा के आसमान पर जाने के बाद भी दुनिया में इतना खून जारी हुआ जिस पत्थर को उठाओ ताजा खून था, जिसे ईसाइयों को और ज्यादा यकीन हो गया कि वो शहीद हुए हैं। लेकिन वो जो करबला के बाद आका हुसैन की शहादत के हवाले से निशानियां आई थी ना, वो सब हजरत ईसा के हवाले से आई थी। जलजला भी आया था, आंधियां भी चली थी, ताजा खून भी जोश मार रहा था। काका जुमला रिवायत का है आका हुसैन ईसा की माने। और तीसरा जुमला खुद इमाम जमाना के हवाले से आया कि इमाम जमाना ईसा की मानेंगे। किस चीज में? कहा ईसा को दुनिया ने मुर्दा समझ लिया कि उनको मौत आ गई है, मेरा बेटा इतने लंबे अरसे बाद जाहिर होगा कि लोग कहेंगे इमाम जमाना कोई नहीं है, मर गए। इतने दिनों तक तो कोई जिंदा रहकर छुप नहीं सकता। अब ये एक एक हदीस तशरी तलब है, लेकिन चूंकि आज ईस्टर की रात भी है ऑस्ट्रेलिया में, इस एतबार से मैं ये कह रहा हूं। आपके इल्म में इतना तो है ना कि ईस्टर में वेस्टर्न क्रिश्चियनिटी और ईस्टर्न क्रिश्चियनिटी में बहुत बड़ा फर्क है। और ये जुमला तो अब मैं कहता ही नहीं कि हजरत ईसा ही के खानदान की वो बेटी थी नरजिस खातून, जिनके जरिए अल्लाह ने इमाम जमाना को इस दुनिया में भेजा। ईस्टर, ईसा, اور امام اعظم، سب تاریخیں مل گئیں. لیکن عیسیٰ تو بقول عیسائیوں کے کل شہید ہوئے. تو یہ تو غم کا موقع ہے نا. میں نے ایک جملہ کہا خوشی کا، چلیں یہودیوں کا سمجھ میں آتا ہے، ان کو فرعون سے نجات ملی اس لیے وہ خوشی منا رہے ہیں، سمجھ میں آئے. ہم خوشی منا رہے ہیں، سمجھ میں آیا ہمیں ایسا امام ملا. یہ عیسائیوں کے لیے میں نے کیوں جملہ کہہ دیا؟ جی ہاں، وہ بھی ایک وجہ ہے اور وہ بہت اہم وجہ ہے. عیسائیوں کے ہاں بظاہر غم کا تہوار نا، لیکن اس اعتبار سے خوشی کا کہ ان کا یہ عقیدہ ہے، اللہ کرے اللہ کرے اللہ کرے ہمارا یہ عقیدہ نہ ہو کہ عیسیٰ تمام امت کے گناہوں کو اپنی گردن پر لے کر چلے گئے، اب وہ تمہارے سارے گناہ معاف کرائیں گے، اب تمہیں گناہ سے بچنے کی ضرورت نہیں. یہ عیسائیت کا مشہور ترین عقیدہ. بہت 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 ہے تو ایسٹر میں جا کے چرچ میں پادری کے سامنے میں گناہ مان لو، ختم بات، کوئی سزا وزا نہیں. کیونکہ عیسیٰ، ابھی خوشی ہوئی نا کہ عیسیٰ کی شہادت نے تمہیں موقع دے دیا، گانے سنو، زنا کرو، شراب پیو، واجبات قضا کرو. کیا ہوگا اس کے نتیجے میں؟ سزا ملے گی، وہ تو عیسیٰ نے برداشت کر لی. بعض صاحبان ایمان کا بھی یہی عقیدہ. آج کی رات امام زمانہ کی آمد کی رات، امام زمانہ ایک لاسٹ کڑی ہے اس چین کی جو مولا علی سے شروع ہوئی. مولا علی کے لیے قرآن نے کہا یہ سب سے بڑی نعمت ہم نے دی ہے، الیوم اکملت لکم دینکم واتممت علیکم نعمت. سب سے بڑی نعمت دی علی، کائنات کی سب سے بڑی نعمت. صحیفہ کاملہ میں چوتھے امام کی دعائے شکر ہے، اس کے آخر میں دیکھ لیجئے. ایک حدیث ہے کہ مولا اللہ کہتا ہے میری نعمت کا شکر ادا کرو. تو شکر کیسے ادا کریں؟ جس زبان سے شکر ادا کریں وہ بھی اسی نے دی. ایک شکر کرنے جائیں پانچ نعمتیں اور مل گئیں. زبان میں بولنے کی طاقت ہے، سانس آ رہی ہے، سانس جا رہی ہے. تو امام نے کیا جواب دیا؟ اجتناب المحارم ادا الشکر. اللہ کی نعمت کا شکر یہ ہے کہ جو نعمت اس نے دی ہے اس کو حرام میں استعمال نہ کرنا. یہ اللہ ہاتھ، اگر اللہ کی ایک نعمت ہے، اس ہاتھ سے کوئی حرام نہ کرو. اور یہ آنکھ اگر اللہ کی نعمت ہے، اس آنکھ سے کوئی، اسی کی تو دی ہوئی نعمت ہے. جو میں اکثر ایک جملہ کہتا ہوں، ایک ڈینٹسٹ تھے، ان کے پیشنٹ نے ان کو کاٹ لیا ایسا کہ بس وہ لہو لہان ہو گئے، گوشت کی بوٹی ادھڑ گئی، اور ڈینٹسٹ بیٹھے رو رہے ہیں. بھئی بہت رو رہے ہو، کیا بات ہے؟ تکلیف ہو رہی ہے؟ کہ تکلیف تو نہیں ہے، مسئلہ ہے کہ جو دانت میں نے اس کے لگایا تھا اسی سے اس کمبخت نے مجھے کاٹا، میرا ہی لگایا ہوا دانت تھا. اللہ ہی کی دیوی نعمت ہے، اسی سے اللہ کی مخالفت کر رہے ہو. تو اللہ روئے گا تو نہیں، اللہ رولا سکتا. اب کیا مطلب میں نے یہ بات بیچ میں کہاں سے آ گئی؟ ہاں وہ یہاں سے آگے کہ امام اللہ کی سب سے بڑی نعمت، اب امام کی وجہ سے گناہ نہ کرنا. تو امام کو نعوذ باللہ تم نے نماز کیوں نہیں پڑھتے؟ کہا ہماری بخشش سے امام کرا دیں گے. اگر امام نہ ہوتے تو ہم پڑھتے نماز؟ دوسروں کا حق کیوں مار رہے ہو؟ کہا ہماری بخشش تو امام کرا دیں گے. بھئی گانے کیوں سن رہے؟ کہا رہے چھوڑیں، دوسروں کو جا کے سنائیے کہ وہ گانے چھوڑے، ہم تو امام کے ماننے والے. یعنی ہماری نمازیں قضا ہو رہی ہیں امام کی وجہ سے، اور ہمارے روزے چھوٹ رہے ہیں امام کی وجہ سے، اور ہماری عورتیں بے حجاب گھوم رہی ہیں امام کی وجہ سے، اور ہمارے بچے میوزک کنسرٹ میں جا رہے ہیں امام کی وجہ سے، اور ہم دوسروں کا حق کھا رہے ہیں امام کی وجہ سے. امام نہ ہوتے تو یقیناً ہم سیریس ہوتے کہ بچاؤ ان گناہوں. اب امام آ گئے تو ہمیں سیریس ہونے کی کیا ضرورت؟ اللہ کی سب سے بڑی نعمت کو اللہ کی نافرمانی میں استعمال کر رہے ہیں. ایسٹر کا عیسائیوں کا پیغام الگ ہے، 15 شعبان کا مومنوں کا پیغام الگ ہے. وہ سن لیجئے اور بات ختم. بالکل آخری پیغام دے رہا ہوں. پیغمبر کی ایک حدیث، اور پیغمبر سے بہتر یہ حدیث کون کہہ سکتا؟ پیغمبر نے سوال کیا، یہ بتاؤ جتنے اعمال میں نے تمہیں بتائے ان میں سب سے افضل عمل کون سا؟ تو پڑھا لکھا مجمع ہوتا، یعنی عربی پڑھا لکھا تو میری غلطی نکالتا. افضل کہتے ہی سب سے کو ہے، سب سے افضل کہنا ہی غلط ہے، افضل تو کہتے ہی بیسٹ کو ہے، بیسٹ عمل. پیغمبر نے کہا بیسٹ عمل کون سا ہے؟ کسی نے کہا نماز، کسی نے کہا روزہ، کسی نے کہا قرآن، کسی نے کہا اعمال، کسی نے کچھ، کسی نے کچھ. پیغمبر نے کہا تم نے جتنے بتائے یہ سب اچھے عمل ہیں، گڈ گڈ ڈیڈز بٹ ناٹ دا بیسٹ. تو یا رسول اللہ بیسٹ کیا ہے؟ کہا انتظار الفرج، افضل الاعمال انتظار الفرج. سب سے افضل عمل ہے آخری امام کا انتظار کرنا. کسی نے کہا مولانا یہ نماز سے بھی زیادہ افضل ہے؟ جی ہاں. یہ قرآن سے بھی زیادہ افضل ہے؟ جی ہاں. یہ روزے اور حج و واجبات سے بھی زیادہ افضل ہے؟ جی ہاں. انہوں نے کہا کہ مولانا آپ سے توقع نہیں تھی کہ آپ ایسی بات کریں گے. میں نے کہا بات سمجھیے، اور اسی پر میں اپنی گفتگو ختم کر رہا ہوں، بات سمجھیے. پیغمبر نے کہا سب سے افضل عمل ہے امام زمانہ کا انتظار. ہم کیا سمجھے؟ انتظار کا مطلب کیا ہے؟ جیسے وہ گوتم بدھ بیٹھتے ہیں نا تصویروں کے اندر، یا یہاں تو بہت ساری چائنیز کی دکانیں ہیں، اس کے اندر ایک بدھ کون بیٹھے ہوئے ہوتے ہیں. ہم سمجھتے ہیں یہ ہے انتظار، بیٹھے ہیں بھائی انتظار کر رہے ہیں. یہ بھی نماز سے افضل، یہ بھی قرآن سے افضل، یہ انتظار ہے ہی نہیں، یہ دھوکا. پیغمبر نے انتظار کو افضل عمل کہا ہے. کچھ لوگ اس میں ذرا اور اضافہ کر دیتے ہیں، آج کل یہ خرابی بہت بڑھ گئی، بھائی دعائیں پڑھے جاؤ، یہ دعا یہ دعا یہ دعا، امام خوش ہو جائیں گے، امام راضی ہو جائیں گے، امام کے منظور نظر بن جاؤ گی. یہ کوئی تھوڑی ہے انتظار، اور یہ کوئی تھوڑی طریقہ امام کے منظور نظر بننے کا. اب انتظار کیا ہے؟ وقت تو ہے نہیں، بہت چھوٹا سا ایک واقعہ بتا دوں، جو جوک سمجھ لیجئے تو جوک، واقعہ سمجھ لیجئے تو واقعہ، میسج سمجھ لیجئے تو میسج، اور بات ختم. بنی اسرائیل میں ایک نوجوان تھا جس کے تین بہت بڑے پرابلم تھے. کیا پرابلم تھا؟ نمبر ایک، اس کی ماں اندھی تھی. اب آج کل تو ماں باپ ٹیشو ہوتے ہیں نا، استعمال کر کے پھینک دیا، لیکن جن کو اندازہ ہے کہ کتنی بڑی اللہ کی نعمت ہے ماں باپ، پاگل ہو رہا تھا کسی طرح ماں کا علاج کراؤں، اسے آنکھوں کی روشنی مل جائے. مگر مسئلہ یہ ہے کہ اس وقت کی میڈیکل سائنس کہتی ہے نہیں، کوئی علاج نہیں. تو آج بھی کچھ بیماریاں. دوسرا اس کے ہاں مسئلہ یہ تھا کہ اولاد نہیں تھی. ماں باپ کی اہمیت اپنی جگہ، لیکن اولاد بھی ایک اللہ ایک گفٹ ہے اللہ کا، خاص طور پر قرۃ اعین سورہ فرقان میں آیا کہ یہ آنکھوں کی ٹھنڈک ہے اولاد. اب تڑپ رہا ہے کہ ایک ہی صحیح، لیکن اولاد تو ہو جائے، یہ آج کے لیے ٹھیک ہوگا. پہلے تو 10-12 سے کم اولادیں نہیں، ایک ہی مل جائے. اور تیسرا مسئلہ غربت، اور ایسی غربت، کھانے کے لالے ہیں. ہمارے اردو میں کہتے ہیں جی فلا روٹی چٹنی سے گزارا کرتے ہیں، روٹی چٹنی کی بھی گنجائش نہیں. یہ بھی بہت بڑا ایک مسئلہ. قاد الفقر ان یکون کفرا، غربت آدمی کو کافر بنا سکتی ہے، پیغمبر کی حدیث. بہت پریشان. لیکن یہ بھی پتا ہے کہ رم من راس و مال ہے رجا، ہمارا سہارا تو اللہ ہے، امید، دعائیں 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 کر رہا ہے. آخر ایک دن نبی وقت نے بلا کے کہا تو نے اتنی دعا مانگی کہ اللہ نے تیری تقدیر بدل دی، آج کی رات بھی تقدیر بدلی جائے گی اعمال کے ذریعے، جہاں جہاں اس وقت رات ہے تقدیر بدل دی. پہلے ہی تھا کہ مرتے دم تک تینوں پرابلم کنٹینیو رہیں گے، لیکن اب اللہ نے کہا چلو تمہاری کوئی ایک دعا میں قبول کر لوں گا، ورنہ تو تینوں کے تینوں، لیکن چلو ایک دعا، اب ایک دعا بتا دو وہ قبول ہو جائے گی. کہا کہ یا نبی خدا یہ تو بہت بڑا آپ نے مسئلہ بیان کر دیا، تو غور کرنا پڑے گا، ایک دن دے دیجئے. کہا جاؤ گھر آیا، بیوی سے بھی مشورہ کیا، تینوں مسئلے بڑے. جب کراچی میں ٹیررزم پورے عروج پر تھا، کتنے واقعات تھے کہ گھر میں داخل ہوئے وہ دشمن آنے اہل بیت، ایک باپ کے چار بیٹے ہیں، کہا کہ ایک بیٹا ہم زندہ چھوڑیں گے، تین ماریں گے، تم چوز کرو کس کو زندہ چھوڑے. باپ ماں کیا فیصلہ کرو، کس کے لیے کہہ دے کہ ان تین کو مار دو، اس کو چھوڑ دو. تب یہ تو دعا کی بات تھی، کیا پرابلم ماں بھی بیٹا اولاد بھی غربت بھی. آخر ایک دعا اس نے سوچی، اگلے دن گیا نبی وقت کے پاس، کہا کہ یا نبی خدا پہلے میں ریکنفرم کر لوں، ایک دعا تو اللہ میری قبول کرے گا. کہا ایک قبول کرے گا. یا نبی خدا ایک کا تو وعدہ ہے نا. کہا وعدہ ہے وعدہ ہے، کیا ہے تیری دعا؟ کہا میری ماں میرے بیٹے کو سونے کے پیالوں میں کھانا کھاتے دیکھے. یا نبی خدا میں نے ایک دعا مانگی، کیسی چالاکی کی دعا،
मां देखे यानी मां को आंखें मिल जाए, बेटे को खाता देखे, बेटा पैदा हो तब तो मां देखेगी ना खाते हुए, सोने के बर्तन में खाते देखे, घर में इतनी दौलत हो कि सोने के बर्तन इस्तेमाल हो। दुआ बड़ी चालाकी की थी लेकिन अल्लाह को भी इस चालाकी में प्यार आ गया, कहा कि जा तेरी दुआ कबूल है। अब यही पैगाम है उस हदीस का, अफजलुल अमल इंतजारुल फरज, सबसे अफजल अमल है इमाम का इंतजार। वो गौतम बुद्ध की तरह बगलों में हाथ डाल के बैठना इंतजार नहीं है, इंतजार का मतलब है अपने आप को इतना बदल के इंतजार करो कि जैसा जब इमाम जाहिर होंगे वो दुनिया को देखना चाहते हैं। इंतजार का मतलब क्या होगा, नमाज भी पढ़ोगे नमाजी बनोगे पक्के, इंतजार का मतलब है वाजिबात अदा करोगे, इंतजार का मकसद है तुम्हारे घर में हिजाब आएगा, इंतजार का मकसद है तुम्हारे बच्चे गिना और गाना और इन तमाम चीजों से महफूज रहेंगे, इंतजार का मकसद है कि जो कमाओगे वो हलाल होगा हराम नहीं होगा, किसी का हक नहीं मारोगे, वालिदैन का हक अदा करोगे, हर एक का हक उस तक पहुंचाओगे, वो इंतजार इंतजार कहलाता है। उसको पैगंबर ने अफजल अमाल कहा कि उस इंतजार में सारे वाजिबात आ गए सारे हराम से आदमी बच गए। ऐसी तैयारी करके बैठना है तो आज की रात भी इमाम जमाना से ज्यादा खुश कोई नहीं होगा। हम खुश हैं कि इमाम पैदा हुए या इमाम खुश हैं कि ऐसे शिया मुझे मिले, ऐसा इंतजार करो फिर देखो इमाम कितने खुश होते हैं। खुशी तो वो नहीं है ना कि हम खुश हो, खुशी है उसको खुश करो जिसकी खुशी मना रहे। शादी होती है आप दूल्हा दुल्हन को खुश करते हैं, बर्थडे होती है आप बच्चे को खुश करते हैं, तो इमाम की खुशी यह है कि मुकम्मल अपने आप को चेंज करो और बस इस बात का ख्याल करना कि इस वक्त दुनिया के हालात ऐसे हैं कि पता नहीं कितने घरों में वाकान फाके होंगे, कितने लोगों के जॉब छूट गए होंगे, अचानक जो एक आफत नागहानी हर रल वबा इल हातिमा जंगल की आग की तरह फैलने वाली बीमारी आई है जो इलाके के लोग सोच नहीं सकते थे, वो फाकों में गए होंगे तो बाकी लोग भी परेशान हैं। लेकिन जिनको अल्लाह ने जिस काबिल बनाया वो अल्लाह के बंदों को, इमाम जमाना का जो कुरान में वादा है वो मोमिनों से नहीं है हर कमजोर इंसान से है। वह नोरीदन नमुन फिलहाल इस इमाम जमाना के जरिए हम दुनिया के कमजोर लोगों पर एहसान करें चाहे वो काफिर ही क्यों ना हो। हर आदमी सोचे कि मैं अपनी इस कैपेसिटी में किसकी क्या मदद कर सकता हूं। और ये वो आयत है, खत्म मेरी बात, ये वो आयत है। मौला अली पैदा हुए कुरान की तिलावत की रसूल की गोद में सूरह मोमिनून, इमाम जमाना की तिलावत अपने दादा की तिलावत से ज्यादा हो गई। 15 शाबान आज की रात थी, विलादत से कुछ पहले इमाम ने अपनी फूफी से कहा, हकीमा खातून से, कि नरजिस को डिलीवरी होने वाली है, डिलीवरी में आसानी हो इसके लिए सूरह इन्नंजल ना पढ़ो। ये एक अमल, नरजिस हकीमा खातून सूरह इन्नंजल ना पढ़ रही है, कह रही हैं कि नरजिस के पेट से बच्चे के इन्नंजल ना पढ़ने की आवाज आ रही है। इमाम जमाना ने पूरा इन्नंजल ना विलादत से जस्ट बिफोर मां के पेट में पढ़ा, नंबर है। जैसे ही पैदा हुए सिजदे में गिरे और एक मर्तबा का अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न जद्दी मुहम्मदर रसूलुल्लाह व अशहदु अन्न जद्दी अलीन अमीरुल मोमिनीन वलीउल्लाह, कलमा पढ़ा, एक एक बुजुर्ग का नाम लिया और फिर वह दुआ की, अल्लाहुम्मा अंजिज़ली मा वअतनी। ये क्या मैं पढ़ रहा हूं, फजर के वक्त की, इमाम जमाना की दुनिया में विलादत के बाद की पहली दुआ सिजदे में, अंजिज़ली मा वअतनी, जो तूने मुझसे वादा लिया है उसको पूरा कर मेरे जरिए से, वह सबित बता आयाती, मेरे पैरों को साबित कदम रख। और फिर अकल बातिल, मैं नहीं आया आज हक आ गया, वजहक अल बातिल, बातिल मिट गया, इन्नल बातिल कान जहूका, बातिल को मिटना है। ये तिलावत की नरजिस खातून के पास से, 11वें इमाम की फूफी हकीमा ने बच्चे को उठाया और अपने भतीजे 11वें इमाम की गोद में दिया। जैसे ही गोद में दिया 11वें ने कहा, बेटा मुझे कुछ सुनाओ। ये सवाल रसूलुल्लाह ने किया, मौला ने सूरह मोमिनीन की कुछ आयतें सुनाई। ये सवाल 11वें ने 12वें से किया, बाप की गोद में। लेकिन यहां देखिए तिलावत की शान, पहले तो सूरह कसस की आयत पढ़ी, ये आयत, वह नुरीद वन नमुन्ना अल्लज़ीन इस्तुज़िफ़ू फ़िल अर्ज़ व नजअलुहुम अइम्मा व नजअलुहुमुल वारिसीन, हम हर कमजोर को हुकूमत देंगे। और उसके बाद फिर ये मौला अली की शान इससे ज्यादा है, लेकिन آخری بیٹے کے ذریعے ظاہر ہوئی. اس کے بعد تمام انبیاء کے صحیفے پڑھے، حضرت ادریس، حضرت نوح، حضرت ابراہیم کے صحیفے پڑھے، ان ھذا لفی الصحف الاولی صحف ابراہیم، اور پھر تورات پڑھی، اور پھر زبور داؤد پڑھی، پھر انجیل عیسیٰ پڑھی، پھر قرآن محمد پڑھا پورا کا پورا. یہ امام زمانہ کی وہ تلاوت ہے جو ایک اعتبار سے اپنے دادا علی کی تلاوت سے بڑھ گئی. آج صبح اس خوشخبری کے ساتھ کہ ہم ہر کمزور کے مددگار بن کے آ رہے ہیں. خدا بندہ، بس مجھے باتیں تو اور کہنا تھی لیکن چونکہ اعمال کا وقت گھٹ رہا ہے، کم ہو رہا ہے. خدا بندہ، تجھے آج کی رات اس دنیا میں آنے والی اس آخری حجت کا واسطہ، دنیا بھر کے کمزوروں کو اس کے ذریعے جلد از جلد فرج و کامیابی عطا فرما، ظالموں کا خاتمہ فرما. جو صاحبان ایمان ہیں پروردگارہ ان کی ساری حاجتیں پوری فرما. لی خمسۃن اطفی بہا حر الوباء الحاتمہ، المصطفیٰ والمرتضیٰ وابناہما والفاطمہ، اور ان سب کا بیٹا امام زمانہ، اس کے ذریعے خاص طور پر اس کرونا ڈیزیز کی خرابی سے اور بیماری سے تمام دنیا کے انسانوں کو اور صاحبان ایمان کو محفوظ فرما جو روزی کی پریشانی میں مبتلا ہے. وبے وجود ہی ثبتت الارض والسماء وبے یمن ہی رزق الورا، امام زمانہ وہ ہے جس کے ذریعے ساری کائنات کو رزق ملتا ہے. صاحبان ایمان کے رزق کے اندر کشادگی اور وسعت عطا فرما. دنیا میں آج جتنے حاجت مند ہیں، کسی نے آپ سے بھی التماس دعا کو کہا ہوگا، جتنے التماس دعا والے ہیں خدا وانا ان کی ساری دعائیں قبول فرما، اور جن کے ذہن میں بھی ابھی اپنی حاجتیں نہیں ہیں ان کی بھی ساری دعائیں قبول فرما. ہمارے علماء اور مرجع کا سایہ ہمارے سروں پہ قائم و دائم فرما. جب ظہور امام ہو تو ہمیں امام زمانہ کی فوج میں شامل ہونے کی توفیق عطا فرما. ربنا تقبل منا ان